यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। भारतसँग खरिद गरिएको 20 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोपको पहिलो खोप 10 लाख मात्रा आज काठमाडौँ आइपुग्दै फागुन 23 गतेदेखि शुरू हुने पछिल्लो खोप अभियान अन्तर्गत 55 वर्षमाथिका नागरिकलाई उपलब्ध गराउने सरकारी तयारी। पछिल्लो संकटको समाधान निर्वाचनमै भएको राप्रपा अध्यक्ष कमल थापाको भनाई। मन्त्री पद्मा अर्याल भन्नुहुन्छ नेकपा बीचको विवाद नौलो होइन। र म्यानमारमा सेनाले हातमा लिएको विरोध स्वरूप जारी प्रदर्शनको क्रममा सेनाद्वारा बल प्रयोग 2 जनाको मृत्यु। समाचार अब विस्तारमा। कोविड 19 विरूद्धको कोविशील्ड खोपको 10 लाख डोज आज काठमाडौँ आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट आज खोपको 10 लाख डोज काठमाडौँ आइपुग्ने जानकारी दिनुभयो। उहाँका अनुसार यही फागुन 5 गते उत्पादन कम्पनी सेरम इन्स्टिच्यूट अफ इण्डियासँग 20 लाख मात्रा खोप किन्ने सहमति अनुसार आज 10 लाख मात्रा खोप आउन लागेको हो। यसअघि गत माघ 8 गते भारत सरकारले कोविशील्ड 10 लाख अनुदान सोही खोप उपलब्ध गराएको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले खोप विमानस्थलबाट ल्याई टेकु स्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जानकारी दिनुभयो। उक्त खोप यही फागुन 23 गतेदेखि 55 वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएकोले यसलाई राजनीतिक दलले अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। मीडिया नेपालद्वारा आज झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतातर्फ लैजाने हुँदा यसलाई अवसरका रूपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गर्नुभयो। उहाँले संसद विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेकपा घटना कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताउनु भएको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सड़क कालो पत्रेको आज शुभारम्भ गर्नुहुँदै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताउनु भएको हो। देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागि परेको भन्दै उहाँले सीके राउतलाई ल्याइसकेको र अर्को पार्टीलाई समेत ल्याउन प्रयास भइरहेको जानकारी दिनुभयो। मन्त्री अर्यालले वालिङ बुम्रे डुम्रे भन्ज्याङ बानी डाँडा हुबास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सड़क कालो पत्रको शिलान्यास गर्नुभएको हो। पर्यटकीय सम्भावनाको पुञ्ज शुक्ला फाटा राष्ट्रिय निकुञ्ज भन्ने मूल नारासहित कञ्चनपुरमा चौथो शुक्ला फाटा पर्यटन महोत्सव शुरू भएको छ। महोत्सवको वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले उद्घाटन गर्नुहुँदै शुक्ला फाटा राष्ट्रिय निकुञ्जको विशेषता र महत्वलाई देश विदेशसम्म प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै महिला नेत्री निरुदेवी पालले शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धनमा समेत जोड़ दिने गरी कञ्चनपुरको मजगाउँमा बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारीमा सरकारले काम शुरू गरिसकेको बताउनुभयो। भीमदत्त नगरपालिकाको आयोजनामा आजदेखि सञ्चालन भएको चौथो शुक्ला फाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुनेछ। काठमाडौँलाई हेटौँडासम्म जोड्ने वैकल्पिक सड़क कान्ति राजमार्गको निर्माण चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ। 86 किलोमिटर मध्ये 15 किलोमिटर कालो पत्र बाँकी रहे पनि भौगोलिक कठिनका कारण झण्डै 5 किलोमिटर सड़क निर्माण गर्न अझै केही समय लाग्ने कान्ति राजमार्ग सड़क योजनाले जनाएको छ। भैरवमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण हालसम्म 95% लगभग सकिएको र आगामी 3 महिनाभित्र सञ्चालनमा आउने जनाएको छ। विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण करिब सबै आइसकेकाले अब प्राविधिक उपकरण जडानको काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। कोविड 19 महामारी नभएर काम सञ्चालन भएको भए सो विमानस्थल अहिले सञ्चालनमा आइसक्ने आयोजनाले जनाएको जुम्लाको चन्दननाथ नगरपालिकाका 10 ओडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ। स्थानीय सरकारको पहलमा गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउन थालेपछि सामान्य स्वास्थ्य उपचारका लागि अन्यन्त्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीय बताउँछन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
सामान्य बिरामी हुँदा मेडिकलको महँगो औषधि किन्नुपर्ने र अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो। भनेको बेला अस्पतालमा डाक्टर नभेटिने र समयमै उपचार नहुने समस्या पनि थियो। तर स्थानीय सरकार आएपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुनु सबै नागरिकका लागि खुसीको कुरा हो। चन्द्रनाथ नगरपालिका छ कि सम्झना कठायत
हस्पिटल जाँदा नाम देखाउँदा दुई तीन दिन लाग्ने हुन्छ, अनि समय पनि बर्बाद हुन्छ, बच्चा पनि बिरामीले सबै रहन्छ, स्वास्थ्य चौकी आउँदा त धेरै खुसीको कुरा।
गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा चन्दनाथका 10 ओडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको छ। सरकारले निशुल्क दिने 35 प्रकार र नगरपालिकाले खरिद गरेको 29 प्रकारको औषधि गरी 64 प्रकारका औषधि निशुल्क वितरण गरिन्छ। भर्खरै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट नियमित रूपमा रुगाखोकी, झाडा पखाला लगायतका विभिन्न खाले उपचार भइरहेको स्वास्थ्य केन्द्रकी एएनएम सृष्टि महतको भनाइ छ। आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि चन्द्रनाथ नगरपालिकाले चालु आभामा 70 लाख बजेट छुटाएको छ। स्थानीय सरकार सञ्चालन भएको 3.5 वर्षमै कर्णालीकै पहिलो स्थानीय तहका रूपमा चन्दनाथ नगरपालिका पूर्ण आधारभूत स्वास्थ्य युक्त नगर बनेको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन पश्चात नगरभित्रका गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग लगायत सबै व्यक्तिले सहज रूपमा स्वास्थ्य सेवा पाउने मेयर कान्तिका सेजुवालको विश्वास छ। आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले चन्दनाथका 20,000 बढी नागरिक प्रत्यक्ष रूपमा आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन्। सागर परियार, रेडियो नेपाल, जुम्ला।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक, पाउद्वार, मोहरे डाँडा लगायतका पर्यटकीय क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने मोटरेबल पुल निर्माण हुने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत पुल निर्माणका लागि शिलान्यास गरिएको हो। म्याग्दीबाट संवाददाता सन्दीप शर्मा रिजालको रिपोर्ट।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल खोप्रा लेक, पाउद्वार एवं मोहरे डाँडा लगायतका क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने मोटरेबल पुल निर्माणका लागि शिलान्यास भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत पुल निर्माण हुन लागेको हो। उक्त मोटरेबल पुलले पाउदर क्षेत्रका बासिन्दालाई केन्द्रीय सड़क सञ्जालसँग जोड्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि पर्यटकीय क्षेत्रको भ्रमणका लागि सहजता प्रदान हुने पाउदरका युवा प्रदीप तिलिजाले बताउनुभयो।
यहाँको स्थानीयहरूले फाइदा लुट्न सक्छ, मोटरेबल पुलमा हिँड्न पाउँछन् र खोपरा खैर ट्र्याकहरूलाई धेरै सजिलो, आन्तरिकदेखि लिएर बाहिर टुरिज्महरू हिँड्नको लागि राहत दिनेछ।
पुलको शिलान्यास गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले पुल निर्माणका क्रममा कुनै समस्या आएमा आफूलाई खबर गर्न बताउनुभयो।
लागत इस्टिमेट अनुसारको काम भएको छ कि छैन भन्ने कुरामा प्राविधिकहरूले ख्याल गर्नुहोला र उपभोक्ताहरूले पनि त्यसमा चाहिँ ध्यान दिनुहोला। गुणस्तरीय काम चाहिँ हामीले गर्नुपर्छ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले गुणस्तरीय किसिमका पुल निर्माण गरी अन्य ठाउँमा उदाहरण दिन मिल्ने काम गर्न ठेकेदार कम्पनीलाई अनुरोध गर्नुभएको थियो।
कुन निर्माण व्यवसायले बनाएको राम्रो र नमुना पुल बनेको छ भन्ने कुरा चाहिँ हामीले प्रचार प्रसार गर्न पाइयोस्।
जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख मिनबहादुर बानियाले पुरानो सम्झौता अनुरूप 2078 साउन 24 गते सम्पन्न हुनुपर्ने भए पनि प्राविधिक समस्या एवं कारणले पुलको शिलान्यास गर्न ढिला भएको बताउनुभयो।
सम्पन्न हुनुपर्ने 78 साल साउन 24 गते हो, लगभग 300 घरजोडीका जनसङ्ख्याहरू यसको लाभान्वित जनसङ्ख्या हो।
पुल 3,22,00,000 लागतमा निर्माण हुन लागेको पुलको लम्बाई 25 मिटरको हुनेछ।
यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। जर्मनी र अमेरिकी औषधि कम्पनीको संयुक्त प्रयासमा तयार भएको कोरोना भाइरस विरूद्धको खोप फाइजरको प्रभावकारिता 95.8% भन्दा माथि रहेको तथ्य सार्वजनिक भएपछि इजरायलमा लगाइएको प्रतिबन्धात्मक व्यवस्था कम गर्न थालिएको छ। खोप लगाएपछि अस्पताल भर्ना हुनुपर्नेदेखि मृत्युसम्मको जोखिम ज्यादै कम भएको तथ्य खुले लगत्तै मास्क लगाउने र सामाजिक दूरी बाहेकका प्रतिबन्धमा रोक लगाउन शुरू भएको र आजदेखि पसल, लाइब्रेरी र म्युजियम लगायतका जमघट हुने स्थान खुल्ला भएको बताइएको छ। इजरायलमा अहिलेसम्म 50% जति जनतालाई फाइजर भ्याक्सिन लगाइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। म्यानमारमा सैनिक सरकार विरूद्ध भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर 2 जनाको मृत्यु भएको छ। जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएको विरोधमा 2 हप्तादेखि जारी प्रदर्शन हिजो भने हिंसात्मक बन्दा 2 प्रदर्शनकारीको ज्यान गएको हो। म्यानमारको दोस्रो ठूलो शहर सिप्यार्डमा संयुक्त प्रदर्शनकारीले र्याली निकालेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले सेनाको हिरासतमा रहेका नेत्री आङसा सूची लगायतका नेताहरूको रिहाईको माग गर्दै प्रदर्शन जारी राखेका छन्। कोरोना भाइरस संक्रमणबाट विदेशमा यस साता थप 1 जना नेपालीको मृत्यु भएको छ। गैर आवासीय नेपाली संघका अनुसार बेलायतमा 1 जनाको संक्रमणबाट मृत्यु भएको हो। यो सहित 21 देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या 336 जना पुगेको छ भने हालसम्म संक्रमणमुक्त हुने दर 97% छ। चीनका लडाकू विमानले ताइवानमाथि उडान भर्न शुरू गरेको भन्दै ताइवानले क्षेप्यास्त्र भेदी प्रणालीलाई सक्रिय पारिएको जनाएको छ। चीनले आफ्नो अभिन्न अंगको रूपमा रहेको ताइवानलाई धम्क्याउने उद्देश्यले सैन्य निगरानी बढ़ाएको विश्लेषणका बीच ताइवानका रक्षा मन्त्रालयले दक्षिणी चिनिया जलक्षेत्रमा पर्ने दक्षिण पश्चिमी इलाकामा 8 लडाकू विमानले गस्ती गरेको जनाएको छ। चीनको लडाकू विमानले गस्ती गरेको दावी गर्ने ताइवानले आफ्ना सैन्य दस्तालाई तयारी अवस्थामा राख्नुका साथै क्षेप्यास्त्र भेदी प्रणालीलाई सक्रिय पारिएको जनाएको छ। अफगानिस्तानको राजधानी काबुलको फरक फरक इलाकामा एकपछि अर्को गर्दै 3 शक्तिशाली बम विस्फोटको घटना भएको छ। प्रहरी सवार गाड़ी र अन्य सुरक्षा निकायलाई लक्ष्य गरी गरिएको पछिल्लो श्रृंखलाबद्ध बम आक्रमणको घटनामा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने अन्य कयौं व्यक्ति घाइते भएका छन्। विगत 2 दशकदेखि अशान्त रहेको अफगानिस्तानमा तैनात बहुराष्ट्रिय सेना तत्काल हटाउनेमा अझै केही समय त्यहाँ रहिरहने भन्ने बहस तीव्र भइरहेको बेला वर्षौंदेखि सशस्त्र विद्रोह मचाइरहेको तालिबानी समूहले आक्रमणलाई तीव्र पार्ने घोषणाका बीच पछिल्लो विस्फोटको घटना भएको बताइएको छ। रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीले आफूलाई राजनीतिक आग्रहमा जेल सजाय दिएको भनेर न्यायालयमा गर्नुभएको पुनरावेदन खारेज भएको छ। जेल नियम तोडेको र अदालतको मानहानी गरेको अभियोगमा 2 वर्ष 6 महिनाको जेल सजाय पाएका नाभाल्नीको पुनरावेदन खारेज भएपछि उहाँलाई मस्को बाहिरको कारागारमा सार्ने तयारी भएको बुझिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीले आफू सत्यको पक्षपाती रहेको भन्दै ढिलो या चाँडो रसियामा सत्यको जीत हुने प्रतिक्रिया जनाउनु भएको छ। र अमेरिकामा एक यात्रुवाहक विमानको इन्जिनमा खराबी आएपछि विमानलाई सफलतापूर्वक आकस्मिक अवतरण गराइएको छ। होनुलुलुको उडानमा रहेको बोइङ 777 विमानको एउटा इन्जिनमा आगो लागेपछि चालक दलका सदस्यले विमानलाई डेनभर विमानस्थलमा सकुशल अवतरण गराएको बताइएको छ। चालक दलका 10 सदस्यसहित 231 यात्रु सवार विमानलाई सकुशल अवतरण गराइएको र सो घटनामा कसैलाई चोटपटक नलागेको समाचार छ। विमान उडे लगत्तै एउटा इन्जिनमा आगो लागेको र इन्जिनको सो भाग पड्केर व्यक्तिको घर नजिकै खसेको पनि बताइएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भारतसँग खरिद गरिएको 20 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोपको पहिलो खोप 10 लाख मात्रा आज काठमाडौँ आइपुग्दै फागुन 23 गतेदेखि शुरू हुने पछिल्लो खोप अभियान अन्तर्गत 55 वर्षमाथिका नागरिकलाई उपलब्ध गराउने सरकारी तयारी। पछिल्लो संकटको समाधान निर्वाचनमै भएको राप्रपा अध्यक्ष कमल थापाको भनाई। मन्त्री पद्मा अर्याल भन्नुहुन्छ नेकपा बीचको विवाद नौलो होइन। र म्यानमा सेनाले सत्ता हातमा लिएको विरोध स्वरूप जारी प्रदर्शनको क्रममा सेनाद्वारा बल प्रयोग 2 जनाको मृत्यु। समाचार सकियो। अर्को हाम्रो समाचार अपराह्न 4 बजे र साँझ 5 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।